نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. Continue करेंगे تفسير سورة آل عمران. हम लोग आयत नंबर 179 से शुरू करेंगे. ठीक है, आपका खुलासा हो जाएगा. أعوذ بالله من الشيطان الرجيم وما كان الله ليذر المؤمنين على ما أنتم عليه. الله وہ نہیں ہے کہ چھوڑے رکھے مسلمانوں کو اس حالت میں جس پر تم ہو. بہت بڑی بات کہہ دی اللہ تعالیٰ نے اس آیت میں. یعنی اللہ تعالیٰ ایمان والوں کی اصل حالت کھول کر دکھائے گا. یہ جملہ ایسے ہی جیسے ابھی یہاں بیٹھے بیٹھے ہم سب دیکھنے میں تو ایک ہی کام کر رہے ہیں, قرآن پڑھ اور پڑھا رہے ہیں, لیکن ہمارے اندر کیا ہو رہا ہے, ہمارے اندر کی کیفیت کیا ہے. کوئی ایک دم باہر سے آئے اور کہے کہ آپ سب کے اندر کی جو حالت ہے نا ہم وہ کھولیں گے, تو ہاتھ پاؤں پڑ جائیں گے, مجھے تو پڑ جائیں گے. یا تو میں آپ کے سامنے بہت اچھے طریقے سے آ کے بیٹھ گئی, پتہ نہیں یہاں آنے سے پہلے میں کیا کر رہی تھی, پتہ نہیں کل رات میری کیسی گزری, کل میرا دن کیسا تھا, تو مجھے ایک دم خوف آئے گا. لیکن اگر میں نے کوئی معاملہ میں سب نہیں کیا ہوا تو میں کہوں گی اٹس اوکے, بتا دے اللہ تعالیٰ سب کو میں یہاں آنے سے پہلے کہاں تھی, فجر پڑی کہ نہیں پڑی. لیکن یہ بات ایسے کرتا نہیں ہے, میں صرف آپ کو اس آیت کی شدت سمجھا رہی ہوں کہ کس خوبصورت طریقے سے اللہ سبحانہ تعالیٰ نے یہ ساری بات رکھی. جنگوں کا مقصد کیا ہوتا ہے کہ کھرے اور کھوٹے کا فرق مٹایا جاتا ہے. بہت سارے لوگ سونے کا پانی چڑھا کر سونا کہہ کر بیچ دیتے ہیں. بعض زیور جو ہوتے ہیں وہ دیکھنے میں سونے کے لگتے ہیں لیکن وہ اصل میں چاندی ہوتی ہے, اور بعض چاندی ہوتی نہیں ہے لیکن کچھ اور. آپ سبھی جانتے ہیں ان سارے معاملات کو. بس اس کو سامنے رکھیے کہ مسلمانوں کے گروہ میں بعض اوقات شامل ہوئے ہوئے لوگ سب ایک درجے کا سونا نہیں ہوتے. کوئی 22 کیرٹ ہو سکتا ہے تو کوئی 24 کیرٹ ہوگا, تو کوئی 18 کیرٹ ہوگا, تو کوئی نارویجین گولڈ ہوگا, تو کوئی امریکن گولڈ ہوگا. اللہ سبحانہ تعالیٰ نے چونکہ باریک بینی سے لوگوں کا قیامت کے دن محاسبہ کرنا ہے, تو لہٰذا اللہ تعالیٰ دنیا میں کبھی کبھی ایسے حالات لاتا ہے. انبیاء کرام کی زندگی میں تو یہ بہت زیادہ ہوتے تھے کہ کھرے اور کھوٹے کا فرق مٹ جائے. کیا کسی کو رسوا کرنا مقصد ہوتا تھا؟ نہیں, اپنی اصلاح کر لو, قیمت بڑھا لو. آپ دیکھیں کہ آپ کو میں ایک چھوٹی سی مثال دیتی ہوں, پھر آپ کو یہ بات مزید واضح ہوگی انشاءاللہ تعالیٰ. آپ کو کوئی گفٹ ملتا ہے یا اگر آپ کہیں سے خریدتے ہیں اور آپ اس چیز کو سونے کی سمجھ کے لاکر میں رکھ دیتے ہیں, نہ پہنتے ہیں نہ استعمال کرتے ہیں نہ کچھ, یہ وہ قصہ مختصر یہ کہ کچھ عرصے کے بعد آپ کو احساس ہوتا ہے کہ نہیں یہ لگ سونے کی رہی ہے سونے کی نہیں ہے, تو پھر آپ کیا کریں گے؟ آپ اس کو لاکر سے نکلوا لیں گے, بہت ہوا تو گھر کی الماری میں رکھ لیں گے. کبھی پہنتے کم تھے اب زیادہ پہن لیں گے, کیئر زیادہ کر لیں گے کہ چلے سونے کی تو خیر ہوتی ہے, یہ خراب نہ ہو, ہے نا, ڈی ویلیویشن ہو جاتی ہے نا چیزوں کی. اسی طرح میری آپ کی ہم سب کی بھی ایک ویلیو ہے اللہ کے ہاں. اس ساری ویلیو کو اللہ تعالیٰ دنیا میں پرکھتا ہے تاکہ قیامت کے دن ہمیں دھوکہ نہ ہو. امیجنیشن میں لائیے کہ ایک شخص ہے, وہ 5 تولے کا سیٹ لے کر جیولر کے پاس جاتا ہے, کہتے ہیں کہ مجھے یہ بیچنا ہے, مجھے پیسے دے دیجئے. وہ گھر سے کیا سوچ کے گیا کہ یہ جب خریدا تھا تو 5 تولے کا سیٹ تھا, اور یہ سمجھ لیجئے کہ چلے آپ پاکستان کی حساب لگا لیں, مثال لیتے ہیں صرف سمجھنے کو, اس کا خیال ہے کہ یہ 5 لاکھ کا سیٹ ہے. جیولر کیا اس کا وزن کر کے اس کو پیسے پکڑا دے گا؟ نہیں, سب سے پہلے تو وہ ڈوریاں کاٹے گا, پھر اس کے بعد وہ اندر سے نگ نکالے گا, پھر پالش کا وزن کاٹے گا, پھر نئے اور پرانے سونے کا ریٹ فرق ہوگا, اور پھر اس کے بعد کھوٹ نکالے گا. بڑی اچھی قسمت کی آپ کی کہ اگر 5 تولے کا دیکھ کر 2.5 تولے کے پیسے آپ لے کر آئے. قیامت کے دن اللہ نے لوگوں کو ایسے تولنا ہے اور دنیا میں بھی تول رہا ہے. ہم 5-5 تولے کا ایمان لے کر بیٹھے ہوئے ہیں, وہاں جا کے پتا چلنا ہے وہ 2.5 ٹکے کا ایمان تھا, और बस दफा प्योर गोल्ड की आप चीज ले जाते हैं, 5 तोले है तो चलो थोड़ा बहुत काट भी लेगा, लेकिन 5 नहीं तो 4.5 के पैसे देगा। ये है असल में इसका मैसेज। इसीलिए अगले हिस्से को देखिएगा, कैसे कब अल्लाह तक क्यों नहीं ऐसा करता, हत्ता यमीज अल खबीस मिन तय्यिब, जब तक कि वो नापाक को पाक से मुमताज कर दे, अलग कर दे। ज्वेलर्स को साफ पता होता है ये रियल स्टोन्स है, ये नॉन रियल है, ये डायमंड है, ये जरकोन है, ये अमेरिकन जरकोन है। इसी तरह अल्लाह ने भी इंसानों को अलग करना है। असल में ये फल आजमाइशों की बात है कि इंसानों के ऊपर जो आजमाइशें आती हैं उसका एक मकसद क्या होता है कि अल्लाह ताला बंदे की असल खोल के दिखाना चाहता है। अल्लाह ताला कादरे मुतलिक है, वो जो चाहे करे, एक मिनट में कर दे, लेकिन ये उसकी हिकमत नहीं है कि वो तुम्हें इस हाल में छोड़ दे जिस पर तुम हो। मुसलमानों का गिरोह था, नबी सल्लम का दौर था, कल का दौर भी ले लें, आज का भी ले लें, हर तरह के लोग हैं। कमजोर ईमान वाले होते हैं, न्यू कमर्स होते हैं, पुराने ईमान वाले होते हैं, सारे मिक्सअप रहते हैं। बल्कि शुरू शुरू में देखिए कि 300 तो निकल ही गए थे उहद के मैदान में, तो मुनाफिक और मोमिन गुटमुट थे। अल्लाह ताला कहते हैं इन सबको अलग अलग ना किया जाए तब तक तुम लोगों को अल्लाह नहीं छोड़ेगा। तो ये जोहद का झटका था, ये सारी बातें उसी पे चल रही हैं अभी तक। ये झटका इसलिए दिया गया कि तमाम चीजें अपनी असल पे खुलकर आ जाएं। और ऐसा किया क्यों? आगे के लिए ओवर एस्टिमेशन ना लगा दो। आप सोचे बेटे 5 तोले का सेट है, जब जरूरत पड़ी बेच लूंगा। अल्लाह कहता नहीं, जरा कम रख के हिसाब लगाना, तुम्हारे पास इतना नहीं है जितना तुम सोच रहे हो। असल में ये बताया जा रहा था कि इस जंग में तुम्हें पता चल गया कि ये 300 अगली दफा इनको एग्जेम्प्ट कर दो अपनी लिस्टों में से, इनका हेड काउंट तुम्हें फायदा ही नहीं देगा। बल्कि आप आगे पढ़ेंगे सूरह तौबा में, अल्लाह कहता है अगर ये तुम्हारे साथ चल भी पड़े ना ऐसे खोटे लोग, तो ये जाके वहां बातें ही करेंगे। जहां लोग जंग कर रहे होते हैं ये बैठ के तबसरे कर रहे होते हैं, ये बातें छाँटते हैं, ऐसा नहीं करना चाहिए था। लोग दीन सीख रहे होते हैं, ये बैठ के बातें कर रहे होते हैं कि अच्छा ये कमी रह गई, ये बेशी हो गई, तो ऐसे लोगों को निकाल दो। वमा कान अल्लाह लियुतलियकुम अलल गैब, और अल्लाह का ये भी तरीका नहीं है कि तुम्हें गैब की बातें बताए। नबी को गैब कब और कितना पता चलता था? जब जितना अल्लाह बताता था। जब अल्लाह ने बताया नबी को गैब पता चल गया, और जब नहीं बताया नहीं पता चला। मिसालें आपको पीछे भी बताई हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम की अपनी बीवी पे तोहमत लग गई, 1 महीना पूरा स्ट्रेस चलता रहा, घर के अंदर एक कोल्ड वार थी, नहीं पता था नहीं बताया। हजरत आयशा का हार अपने ही ऊंट के नीचे था, अल्लाह ने नहीं बताया तो नहीं बताया। लेकिन जब अल्लाह बताता था नबी को कोई बात, तो आपको पहले से बता होती थी। सहाबी आए और आपने कहा कि सहाबी रात को तूने अपने मेहमान के साथ क्या किया? कहा कि अल्लाह के नबी आपको कैसे पता? कहा मेरे पास वही आ गई, तूने अपने मेहमान को सारा खाना खिला दिया और खुद भूखा रह गया। कहा जी अल्लाह के नबी, तो लियत लिया को, तो नबी का मुकाम क्या है कि अल्लाह उनको गैब बताता था, पर कब? जब अल्लाह को हिकमत होती थी बताने की बता देता था। बला कि अल्लाह यश्तबी मे रसूल ही में यशा, और जिसको चाहता है अपने काम के लिए चुनता है। ये लिख ले, ये जंगे, ये जिंदगी के मुश्किल मराहल, जिंदगी की याद रखे, बाद दफा हम अपनी जाती जिंदगी में मुश्किल का शिकार होते हैं, कोई हमारी कदर नहीं पहचानता। लाडली बेटी होती है, माँ बाप बहन भाइयों की प्यारी, कोई उसकी कदर ही नहीं करता। अब क्या हुआ? वो ठुकराई गई, अब आप कहते हैं ये क्या हुआ? अब चोट लगी। अल्लाह ने ऐसा रास्ता दिखा दिया कि ये लोग मेरी कदर नहीं करते, शायद अल्लाह मेरी कदर करे। अल्लाह ने उसको चुन लिया, उसकी जिंदगी का वो हादसा उसके लिए एक बहुत बड़ी दौलत बन गया। अल्लाह ने उसको अपने काम के लिए चुन लिया, अल्लाह ने उसको दुनिया और आखिरत की खुशियां दे दी। तो याद रखिए, जिंदगी में आने वाली मुश्किलात में ये सब होता है। वो मुश्किलात और आजमाइशों में इसलिए डालता है कि आपका ईमान निखर जाए। भट्टी में डालते हैं तो फिर ही खोट अलग होता है। तो जिंदगी की मुश्किलात में से जब कोई निखर आए ना, तो खुशियां मनाए। लेकिन याद रखिए कि जो निखर आए और फिर अपने आप को प्ल्यूट कर देना, फिर उसकी कोई कीमत नहीं होती। इसीलिए अल्लाह ताला कहते हैं फामिनु बिल्लाहि व रसूलिही, बस ईमान ले अल्लाह और उसके रसूलों पर। वइन तूमिनु व तत्तकु फलकुम अजरुन अजीम, अगर तुम ये दो शर्तें पूरी कर लोगे, यानी ईमान में साबित कदम रहोगे और तकवा पर कारबंद रहोगे, तो बहुत बड़ा अजर है तुम्हारे लिए। इस आखिरी हिस्से को अपने वो, जिसको उर्दू में हमारे कहते थे ना गिरा बांध लो, कोई बात याद रखनी हो ना तो उसको कहते हैं गिरा बांध लो। ये गिरा बांधने की बात है। जिंदगी में अल्लाह की मदद लेनी है ना, तो इस्तकामत ना छोड़ें और तकवा ना छोड़ें। मैंने उसी में आपको एक जुमला बोला था शायद किसी मौके पे, कि अंदर का तकवा बाहर की इस्तकामत की सूरत में झलकता है। जब हम इस्तकामत इख्तियार करते हैं ना, फिर हमारी वैल्यू बनती है। آپ سونے چاندی ہیرے موتی خرید لائیں لیکن چیز پائیدار نہ ہو یا چیز فریجل ہو یا ٹوٹ جائے، آپ کہتے ہیں چھوڑو اس کو کیا کرنا، یہ تو گھر جاتے ہی ٹوٹ جائے گی. وہ سجانے کے لیے کرسٹل کا ہم ڈیکوریشن پیس بنا کے اوپر رکھ دیں گے، عام استعمال میں ہم وہ برتن کبھی نہیں رکھیں گے جو پہلی دفعہ ہی نکالے تو ٹوٹ جائے. اللہ کو وہ بندہ اچھا لگتا ہے جو جم جائے. ان الذین قالوا ربنا اللہ ثم استقاموا، بس ایک دفعہ راستہ نظر آ جائے، بہت ساروں کو نہیں دکھا ہوتا، اللہ کرے نظر آ جائے. دوسری بات یہ کہ جب آ گیا نا تو پھر اس کے بعد اس پہ کھڑے ہو جائیں. بس یہ دو ہی باتیں ہیں، کہہ دو اللہ کو ایک، پھر اس پہ جم جاؤ، ڈٹ جاؤ، اور جو ڈٹ گیا اس کی قیمت بن جائے گی. اور اگر آپ کو اس میں سے ایک چھوٹی سی چیز جو اس پورے ٹاپک کے اوپر چل رہی ہے وہ تھوڑی سی ہائی لائٹ کروا دوں نا، لی یزر، اوپر میں دیکھیے شروع میں آیت میں بولی یزرا، اس لفظ کا اصل دیکھیں گے نا تو آپ کو اس میں اور بھی مزہ آئے گا. واو زال را اس کا روٹ ہوتا ہے. الوزرا تو کہتے ہیں گوشت کی چھوٹی چھوٹی بوٹیاں جن میں ہڈی نہ ہو، انگلش میں ہم کیا کہتے ہیں اس کو، بون لیس میٹ. اللہ تعالی بندے کو بون لیس میٹ بناتا ہے. اللہ چاہتا ہے بندے کو میں جدھر لگاؤں وہ لگ جائے، میرے آگے اس طرح ہو، جی اللہ جی آپ نے جو کہہ دیا ٹھیک ہے. آگے بھی لفظ آئے گا تو وہاں انشاءاللہ اس کی مزید وضاحت کروں گی، لیکن یہاں یہ کیا پتا چلا کہ اللہ تعالیٰ حالات کی چکی میں ہمیں پیستا ہے، خوب پیستا ہے کہ تم اپنے آپ کو سیدھا کر لو. جب آپ سیدھے ہو جاتے ہیں اللہ تعالیٰ کہتے ہیں آپ کوئی فکر نہیں، اب چاروں طرف تمہاری میری یہ دوستی ہو گئی ہے، اب زندگی میں کمی تو ہوگی. دیکھیں یہ ساری باتیں پڑھ کے مت سوچئے کہ انسان فرشتہ بنے گا. نبی صلی اللہ علیہ وسلم فرشتوں کی جماعت کے بیچ میں نہیں رہتے تھے، گوشت پوش کے انسان تھے، غلطیاں بھی ہوتی تھی، کمی بھی تھی، بیشی بھی تھی، کبھی کبھی ان کی نماز بھی لیٹ ہو جاتی تھی، بٹ وہ ایک دھن میں لگے ہوئے تھے، وہ اللہ والے تھے، اللہ کی بات مانتے تھے، وہ جان کے اللہ کی بات کو پیچھے ڈالنے والے نہیں تھے کہ دیکھیں گے جو بھی ہوگا اللہ تعالیٰ نے کر دیا تو کرا لیں گے، نہیں، وہ اللہ کو اپنا ثابت کر چکے تھے، بس اس کے بعد اب جو بھی ہوگا وہ الگ بات ہے. اب اس کے بعد آیت 180 سے ایک دوسرا گروہ، بدبختی کی بات ہے لیکن ہر جگہ ایک دوسرا گروہ بھی موجود ہوتا ہے، جہاں صحابہ کرام اچھے لوگوں میں سے تھے، کچھ لوگ برے بھی تھے، ان کا تھوڑا سا آگے جا کے بتاتی ہوں اس کی آیت، جہاں تک چلے گی تھوڑا سا خلاصہ اکٹھا کریں گے. آیت 180، وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ هُوَ خَيْرًا لَّهُمْ، اور نہ خیال کریں وہ لوگ جو بخل کر رہے ہیں اس مال میں سے جو اللہ نے ان کو دیا اپنے فضل میں سے، کہ یہ بخل ان کے حق میں بہتر ہے، نہیں بل ہوا شر لہم، یہ ان کے حق میں بہت برا ہے. کیا ہوگا، سَيُطَوَّقُونَ مَا بَخِلُوا بِهِ يَوْمَ الْقِيَامَةِ، اسی مال کے طوق بنا کر ان کی گردنوں میں پہنائے جائیں گے جس میں انہوں نے بخل کیا تھا، قیامت کے دن بخل ان کے گلے کے ہار بنے گا. وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ، اور آسمان و زمین کی میراث بالآخر اللہ کے لیے ہے. وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ، اور جو کچھ تم کر رہے ہو اللہ تعالیٰ اس سے باخبر ہے. اگر دیکھا جائے تو یہاں وہ 6 رکوع پورے ہوتے ہیں جو غزوہ احد سے متعلق تھے. اس آخری حصے میں کچھ ایسے بد نصیب لوگوں کی بات تھی کہ جن کو اللہ کے راستے میں کچھ بھی دینا مشکل لگتا تھا. آیت اگلی سے اس کا تعلق جڑے گا، اس لیے باقاعدہ اس کو دیکھیں گے، کیونکہ جب جنگ احد کی تیاری ہو رہی تھی تو مال کی ضرورت تھی، جنگوں میں مال لازمی ہوتا ہے. نبی صلی اللہ علیہ وسلم نے مسلمانوں کو انفاق کی دعوت دی کہ مال خرچ کرنا پڑے گا جب کوئی بھی کام کرتے ہیں. تو کچھ لوگ جن کے پاس مال بہت تھا لیکن دل میں بخل تھا، کنجوسی تھی، انہوں نے ذرا سا چونچا کیا، لو جی مال دینا، یہ تو ان کو مال کی تو ضرورت ہی پڑتی ہے، اس پہ اشارہ ہے. لیکن ایک شخص تو ایسا بری بات کہہ گیا، میں آیت ہی پڑھوں گی تو پھر آپ کو اندازہ ہوگا. آیت 181، لقد سمع اللہ قول الذین قالوا، البتہ تحقیق سن لی اللہ نے بات ان لوگوں کی جنہوں نے کہا. دیکھیں اللہ کا انداز نام پھر نہیں لیا، حالانکہ کتابوں میں اس کا نام موجود ہے، فنحاس نام کا ایک یہودی تھا. قرآن میں جب آیت اتری کہ وَمَن يُقْرِضُ اللَّهُ قَرْضًا حَسَنًا، کون ہے جو اللہ کو قرض حسنہ دے، کتنی خوبصورت بات اللہ نے کہی، تو اس نے نعوذ باللہ اس پہ کہا کیا مسلمانوں تمہارا خدا فقیر ہو گیا، استغفر اللہ. اللہ نے اس کا ہی کال کر دیا ایڈ، اس کی طرف سے کچھ کہے بغیر کیا کہا، قالو، وہ کہتے ہیں، یہ قالو کہنے والا ایک شخص تھا لیکن ایک گروہ کو ریپریزنٹ کر رہا تھا. کیا کہا تھا، ان اللہ فقیر ونحن اغنیا، اللہ فقیر اور ہم غنی ہیں، استغفر اللہ. اور جمع کے ساتھ کہا ہے تو اس میں منافقین بھی ہو سکتے ہیں، یہود بھی ہو سکتے ہیں. اور اللہ تعالیٰ کہتے ہیں سنکتب ما قالو، ہم لکھ رہے ہیں جو کچھ انہوں نے کہا. یعنی یہ اللہ کے معاملے میں ہلکی بات سمجھتے ہیں کہ اللہ کو فقیر کہہ دیں, کچھ کہہ دیں. ناراض کی دیکھیے, اللہ فوراً نہیں پکڑتا کہ سن اکتوبو, لکھ لیں گے. جو وقت آئے گا ان کو پتہ لگ جائے گا کہ یہ باتیں کرنی آسان بات نہیں تھی, اور ان کے باقی بھی جرم ہمیں یاد ہیں. وہ کیا تھے؟ وَقَتْلَهُمُ الْأَنْبِيَاءَ, اور ان کا نبیوں کو ناحق قتل کرنا. انہوں نے حضرت یحییٰ کو قتل کیا, انہوں نے حضرت زکریا کو قتل کیا, انہوں نے حضرت عیسیٰ علیہ السلام کے قتل کا ارادہ کیا. تو جس نے اللہ کے اتنے بڑے بڑے نبیوں کو قتل کیا کہ اللہ تعالیٰ ان کو چھوڑ دے. وَنَقُولُ ذُوقُوا عَذَابَ الْحَرِيقِ, اور ہم کہیں گے اب چکھو مزہ اس جلا دینے والی آگ کے عذاب کا. پھر اور بھی وجہ کیا, آیت 182, ذَلِكَ بِمَا قَدَّمَتْ أَيْدِيكُمْ, یہ سب کچھ تمہارے اپنے ہی ہاتھوں نے آگے بھیجا. یعنی کل جب جہنم کی آگ میں جلائے جائیں گے تو ان کو کہا جائے گا یہ ہم نے تم پہ کوئی جرم نہیں کیا, ہم نے تم پہ کوئی ظلم نہیں کیا, یہ تمہارے اپنے کرتوت ہیں. جیسے وہ کہتے ہیں نا, ٹیٹ فور ٹیٹ, جیسا بیج ڈالو کے ویسا پودا نکلے گا. وَأَنَّ اللَّهَ لَيْسَ بِظَلَّامٍ لِّلْعَبِيدِ, اللہ تو اپنے بندوں کے حق میں بالکل بھی ظالم نہیں ہے. یعنی اللہ تعالیٰ کبھی کسی کے اوپر ظلم نہیں کرتا. یہ تو چند آیات ہیں, اس کے بارے میں چند واقعات بھی ہیں اور بہت کچھ ہے اس کے پیچھے, جس کے اندر ہمیں یہ چیز کا اندازہ ہوتا ہے کہ واقعی لوگ جب اللہ کے خوف سے آری ہوتے ہیں نا, تو نبیوں کو تو چھوڑ دیجئے, علماء کرام کو, دین والوں کو باتیں کرنا تو بڑی چھوٹی بات ہے, تو ملاز ہیں, یہ تو وہ ہیں, دس اینڈ دیٹ, اللہ کے بارے میں بھی بات کرتے ہیں. بنیادی طور پہ سارے میں بخل کی بات ہے. جب دل میں مال کی محبت ہوتی ہے نا, تو ہر وہ بندہ برا لگتا ہے جو مال خرچ کرنے کی دعوت دے, اور سو آن, اسی طرح کی بات ہے. بخاری کی روایت ہے کہ قیامت کے دن اس کے مال کو اللہ تعالیٰ ایک زہریلا اور نہایت خوفناک سانپ بنا کر توک کی طرح اس کے گلے میں ڈال دیں گے. وہ سانپ اس کی باچھیں, یہ جو ہوتے ہیں نا ماؤت, یہ جگہ بہت سینسٹیو ہوتی ہے, کبھی آپ مرچیں زیادہ کھائیں تو یہاں سے ہونٹ پک جاتے ہیں, تو وہ سانپ یہاں سے پکڑے گا اور اس کو ڈسے گا اور کہے گا, انا کنزک انا کنزک, میں تمہارا خزانہ ہوں, میں تمہارا خزانہ ہوں. یہ بخاری کی روایت ہے اور اسی آیت کی تفسیر میں آتی ہے. من آتاہ اللہ مالاً, جس کو اللہ نے مال دیا, فلم یؤدی زکاتہ, پھر اس پہ زکات نہیں دیتا, کیا ہوگا؟ مسل لہ شجان اقرا, اس کے لیے کوبرا, انگلش میں آپ کہیں گے ازدہا کہہ لیجئے, بڑا سانپ کہہ لیجئے, لہو زبیب اتانی, اس کی دو زبانیں ہوں گی جو ڈنک اس کے منہ سے نکلتا ہے. یتوقوہ یوم القیامہ, وہ قیامت کے دن اس کے گلے میں توک بن جائے گا. اب یہ آیتیں پڑھ کے دل تو انسان کا خوفزدہ ہوتا ہے نا, تو یہاں اللہ سبحانہ تعالیٰ نے یہ بات کر کے ہم سب کو اس چیز کا فکر ڈال دیا کہ مال کمانا بری بات نہیں, بلکہ آپ کا تو عبادت ہے. بعض لوگ سوچتے ہیں مال تو ہونا ہی نہیں چاہیے, پھر اگر مال نہ ہوگا تو یہ بتائیے کہ پھر کیا ہوئے, زکات کیوں ہے؟ اور ایک سال کے بعد زکات ہوتی ہے, بات سمجھ گئے آپ لوگ؟ یعنی مال کمانا بھی عبادت, مال جمع رکھنا بھی با فائدہ, اس پہ زکات دینا بھی فائدہ, بٹ مسئلہ کیا ہے کہ جب مال ہو تو اللہ کے رستے میں نہ لگے, فرض بھی نہ ادا ہو, اور دوسری بات ہے کہ حلال حرام کی تمیز سے ختم ہو. اب آپ بتائیے, کیا کوئی ماں اپنے بچے کو کھانے سے منع کرتی ہے؟ کہتی کھاؤ, بٹ بیٹا اچھے طریقے سے کھاؤ, اپنا کھاؤ, کسی کا نہ کھانا, ڈھنگ سے کھاؤ. اللہ تعالیٰ ہمیں دنیا کی نعمتیں دیتا ہے. آپ 10 لاکھ کی گاڑی خرید لیجئے, آپ 10 ملین کا گھر خرید لیں, آپ 10 تولے سونا پہنے, آپ 100 تولے پہنے, کوئی آپ کو نہیں روک سکتا, کسی کو اجازت نہیں اس بات کی. بٹ اگر آپ اس پہ اللہ کا حق دے رہے, اللہ تعالیٰ آپ کے میرے لیے اس میں کوئی پکڑ کا راستہ نہیں رکھتا. تو لہٰذا اس چیز کے اوپر انسان کو ہمیشہ اپنی فکر کرنی چاہیے کہ میں اپنے آپ کو کہاں رکھتی ہوں. بس سمپل سی بات ہے, اور آپ دیکھیں اللہ کیا مانگتا ہے اور کس کو, اللہ کو دینا ہوتا ہے, دیتے پھر جا کے انہیں غریبوں کو ہی ہیں, اللہ کے رستوں میں دیتے ہیں, اس سے بھی دنیا کا من چلتا ہے. ٹیکس کتنا دیتے ہیں ہم اس ملک میں رہتے ہوئے؟ جو لوگ دیتے ہیں ان کو پتا ہوگا, رائے جتنا پے رینک بڑھتا ہے اتنی ٹیکس بڑھ جاتا ہے, ایسے ہی ہے نا. امریکہ میں ڈاکٹرز کا ٹیکس کہتے ہیں 55-60% ہے, جتنا کماتے ہیں اس سے زیادہ وہ ٹیکس مل جاتا ہے. اللہ کتنا مانگتا ہے؟ 2%, 2.5%, 97.5 تمہارے ہیں, 2.5 اللہ کے, ہم وہ بھی نہ دے پائیں تو پھر اللہ کو غصہ تو آئے گا نا. اور اللہ پھر ایسا مسئلہ ڈالتا ہے کہ وہ 2.5 چھوڑیے 20% نکل جاتا ہے. کوئی بھی اللہ ہم پہ ایسا خرچہ ڈال دے گا, ایسا معاملہ کر دے گا جس سے یہ چیزیں چلی جائیں گی. دوسری بات, آپ دیکھیے کہ یہاں خاص طور پہ ایک مینٹیلٹی ہے, یہ وہ چیز ہے جب آپ کو کسی چیز سے محبت ہوتی ہے نا, آپ اس پہ خرچ کرتے ہوئے نہیں سوچتے. مثال میں دیتی ہوں, بچے, آپ میں سے جو مائیں ہیں بچوں, کبھی آپ نے اپنے بچے کو کہا تم اس مہینے میں اتنے کا دودھ پی گئے ہو, دیکھو تمہارے کتنے کے کپڑے کھا لے لیے, تم پہ میں کتنا لگا گئی ہوں. ہم تو ترستے ہیں کہ بچوں پہ لگائیں, محبت ہے نا. हमें सोफे से मोहब्बत है, हमें पता है ये सोफा हमारे काम का है, हम 10,000 का भी ले आते हैं, कोई बात नहीं है, पता है मोहब्बत है। कहाँ नहीं लगाते जहां हमें लगता है बेकार है। बाद दफा वो 50 करोड़ की कोई बुक हो सकती है, हम कहते हैं पढ़ी रहनी है, छोड़ो, नहीं लेते। कीमत नहीं होती, आप लाख भी लगा लेते हैं क्योंकि आपको उसकी वैल्यू पता है। यहां ये बात है, जिनको अल्लाह की वैल्यू होगी वो अल्लाह के रास्ते में किसी मद में भी लगाने में नाराज नहीं होंगे, और जिसको अल्लाह की वैल्यू नहीं है उसके लिए दूसरी बातें जो वो बिल्कुल पीछे हो जाएंगी। फिर इसमें आप देखिए कि ये जो खास तौर पर ये जो कॉल है ये किसका है और किसके मामले में, तो इसके ऊपर वाकया सुन लीजिए, क्योंकि इसके ऊपर नबी सल्लम ने हमें दुआएं भी सिखाई हैं कि क्यामत के दिन ऐसे लोग जो कि इस तरह की बातें करते हैं उनसे इंसान अपने आप को कैसे बचा ले। इब्ने अब्बास रजी अल्लाह अन्हु की ये रिवायत आप नोट कर सकते हैं, कहते हैं कि जब आयत नाजिल हुई कि मन जल्लजी युक्रिदुल्लाहु कर्दन हसना फयुदाइफहु लहु अदाबन कसीरा वल्लाहु यक्बिदु वयबसुत वइलैहि तुरजऊन, कौन है जो अल्लाह को कर्जे हसना दे बस उसको बढ़ा चढ़ा कर इसके लिए कई गुना कर दे, और अल्लाह ही तंगी और कुशादगी पैदा करता और उसी की तरफ तुम लौटाए जाओगे। इस पर यहूद ने कहा कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जब नाम सुने खामोशी से कह दिया करें अल्लाह के नबी पे दुरूद, तुम्हारा रब फकीर हो गया जो अपने बंदों से कर्जे मांगता है। और वो आयत याद है आपको कहाँ है, पढ़ चुके हैं ना हम लोग, सूरत बकरा 245 नंबर लिख लें, उस पर यह आयत नाजिल हुई थी। इब्ने अभी हातिम की रिवायत है हजरत अबू बकर सिद्दीक से, कहते हैं कि ये यहूद के एक मदरसे के पास से गुजरे, वहां उनका उस्ताद था, उसका नाम था फखास, बाज जगह फनहास भी आता है लेकिन आप फखास लिख लीजिए। इसके मातहत एक बहुत बड़ा आलिम अशबो था, लोगों का मजमा था, वो मजहबी बातें सुन रहे थे, यानी जैसे आज हम इस वक्त बैठ के कुरान सीख रहे सिखा रहे हैं, तो हजरत अबू बकर ऐसी जगह गए जहां यहूद के उलमा उनको अपनी किताबें सिखा रहे थे। आपने फरमाया फखास अल्लाह से डर और मुसलमान हो जा, अल्लाह की कसम तुझे खूब मालूम है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सच्चे रसूल है, क्योंकि आप पीछे पढ़ चुके हैं यारिफून ना हुकमा यारिफून अबनाउ, ये तो उसको ऐसे जानते हैं जैसे अपने बच्चों को जानते हैं। खैर इन्होंने उनको दावत दी, अबू बकर सिद्दीक की जरूरत देखिए कि यहूद को जाके दावत दे रहे हैं और तुम जानते हो कि अल्लाह के रसूल सच्चे हैं और अल्लाह के पास से हक लेकर आए हैं और उनकी सिफतें तौरात और इंजील में तुम्हारे हाथों में मौजूद है, यानी दावा दी अल्लाह हमें भी तौफीक दे। फखास ने जवाब में कहा अबू बकर सुन अल्लाह की कसम, आप ये लफ्ज यकीन करें पढ़ते हुए ना हाथ ठंडे होते हैं, और अगर अल्लाह ने ये कुरान में आयत ना दी होती तो मेरा नहीं हाल कि कोई मुसलमान मुफस्सिर इसको अपनी तफसीरों में भी नोट करते हैं। कहने लगा अल्लाह ताला हमारा मुख्ताज है, हम उसके मुख्ताज नहीं है, इसकी तरफ इस तरह नहीं गिड़गिड़ाते जैसे वो हमारी जानब आजिज़ी करता है, बल्कि हम तो इससे बेपरवाह और मालदार है, और अगर वो गनी होता तो हमसे कर्ज तलब ना करता जैसे तुम्हारा पैगंबर कह रहा है, हमें तो सूद से रोकता है और खुद सूद देता है। देखिए जरा, यानी अल्लाह एक सदके को 70 बढ़ा के देता है ना, कहता है हमें तो कह रहे हैं कि जितना कर्ज देते ला लेते उतना ही लो, तो ज्यादा ना लो, तो अल्लाह हमें सूद का लालच देता है। नौजुबिल्ला, इस पर अबू बकर को गुस्सा आया। आपको आया, सच बताए अपने आप को उसकी ये बातें सुन के किसको गुस्सा आ रहा था? जितना ईमान उतना गुस्सा, ये अलग बात है कि हम उस गुस्से को बर्दाश्त करेंगे, लेकिन ये गुस्सा ना ना अपने अंदर ईमान ना होने की दलील है। अबू बकर सिद्दीक को गुस्सा आया, फखास के मुंह पर जोर से थप्पड़ मार दिया, फरमाया अल्लाह की कसम जिसके हाथ में मेरी जान है, अगर तुम यहूद से मुआहदा ना होता तो मैं तुझ अल्लाह के दुश्मन का सर काट देता, बदनसीबो झुटलाते रहो अगर सच्चे हो। अब फखास को मार पड़ी, ये तो बड़ी बात है, उस्ताद था और उसकी बेइज्जती हुई, अल्लाह के नबी के पास पहुंच गया, शिकायत की जाके नबी सल्लल्लाहु अलैहि वसल्लम से। अल्लाह के नबी को अभी तक कुछ नहीं पता, देखिए यहां से वो पिछली आयतें याद करें कि युत लिया कुम, जब अल्लाह बताए फिर नबी को पता चलता है। अबू बकर सिद्दीक को बुलाया, कहा भी आपने इनको क्यों मारा? अबू बकर सिद्दीक ने सारा वाक्या सुनाया, फखास साहब मुकर गए, कहने के मैंने तो ये कहा ही नहीं, अब आप बताइए अबू बकर झूठे पड़ रहे हैं। अल्लाह के नबी के अबू बकर आप अपने सबूत लाइए। अबू बकर के अल्लाह के नबी मैं कहां से सबूत लाऊं? फिर अबू बकर खामोश हुए और आयत उतर गई कि इन्नल्लज़ीन क़ालू इन्नल्लाह फ़क़ीरुन। आप देखिए कैसे सहाबा की सच्चाइयां उसी वक्त पता चलती थी। अल्लाह ताला ने इसमें फिर सिर्फ ये नहीं बताया कि ये कॉल, बल्कि उनके पिछले कॉल भी खोल दिए, जुर्म भी खोल दिए कि नबियों का कत्ल नाहक और दूसरा सब कुछ कर दिया, तो क्या पता चला कि ये कौम गुस्ताख है। इन्होंने रसूलों की भी गुस्ताखी की, इन्होंने अंबिया कराम की भी गुस्ताखी, और आज भी देख लीजिए गाजर मूली की तरह तो लोगों को काटा जाता है, तो क्या पता चलता है कि दिल से इस बुगल को और इस सारी चीजों को निकालने के लिए दिल में अल्लाह की मोहब्बत डालनी चाहिए। फिर आप देखिए कि हमें इन सबको तो पीछे कर देना चाहिए, हम उनकी बातें तो एक डायरेक्ट सोर्सेस से पढ़ रहे हैं ना, लेकिन मेरे लिए साथ में क्या और आपके लिए क्या है? याद रखिए कि जैसे हम खुद को अल्लाह का समझें, इसी तरह अपनी हर चीज को अल्लाह का समझें। कोई मरता है तो हम क्या कहते हैं, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। मैं कहती हूँ आप मरने वालों पर उर्दू में पढ़ा करें, हम पाकिस्तानी अरबी नहीं जानते ना, कुरान का तर्जुमा नहीं आता ना, आज के बाद अल्लाह ना करे कोई मरने की खबर मिले ना तो उर्दू में पढ़े। हम सब अल्लाह के हैं और हम सब उसी की तरफ लौट कर जाने वाले हैं, इस एहसास को लाइए। जब आप मैं खुद को अल्लाह का समझेंगे तो फिर उसके बाद क्या होगा, हमारा दिल भी अल्लाह की तरफ जाएगा। फिर इसके लिए आप देखिए कि हमें ये दुआएं मांगनी है कि अल्लाह ताला हमें बुखल से बचा ले। नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक बहुत ही खूबसूरत दुआ सिखाई है, मैं आपके साथ पढ़ूंगी, आप मेरे साथ दोहरा लें ताकि हम सब अपने दिल की तंगी और बुखल से अपने आप को बचाएं। याद रखिए, माल कम नहीं होता, माल कम नहीं होता, दिल छोटा होता है। हमने जहां खर्च करना होता है हम खुशी से करते, उस वक्त हम नहीं कहते कि हमारे बच्चों को कपड़े खरीद दें, हमारे खाना खरीद दें, छह बच्चे हैं अब छह की रोटी नहीं। अच्छा मिसाल है, किसी के छह बच्चे ना, कहीं जाएंगे तो कहेंगे अच्छा डिस्काउंट है आपके पास, सेकेंड चाइल्ड थर्ड चाइल्ड। मैं ये नहीं कह रही कि नहीं होना चाहिए या नहीं, इस वक्त इसका कोई मौका नहीं है, मैं सिर्फ समझाना चाह रही हूँ माइंडसेट कि आपके छह बच्चे हैं तो आप चाहते हैं कि पहले ही एक कोर्स इतना डिस्काउंटेड है, अब उसमें फिर छठे बच्चे का दूसरे का, क्यों? क्योंकि छह है ना, तो क्या वो बेचारों को रोटी खाते हुए भी कहते हैं कि बेटा बाप आदि खा लें अपने भाई को दे दें? कपड़े भी जब खरीदने जाएं तो उनको क्या अब ये चौथे बच्चे के जरा छोटे कपड़े कम दे दें? कभी ऐसा हुआ? हाँ तुम खर्च करते हैं, आपको आइसक्रीम ले रहे हैं तो क्या कहते हैं, बेटा आप में से कोई एक सेक्रीफाइस कर दे, दो को ले देती हूँ, तीसरा आधी खा ले, चौथा बिल्कुल ना खाए? तुक नहीं बनती। तो दिल के अंदर बुखल होता है। मैंने ऐसे ऐसे लोग देखे हैं, सैकड़ों तोले सोना है उनके, चांदी उनके पास है, लेकिन बाद दफा वो एक वक्त की फीस भी नहीं दे पाते, कहते छोड़े, किसी जगह बच्चों की बातें होती है ना, इस तरह की बात बता रही हूँ। कहने का मतलब ये कि दिल नहीं खुलता। तो अल्लाह के नबी एक दुआ मांगा करते थे, आप मेरे साथ दोहराइएगा, अल्लाहुम्मा इन्नी आऊज़ुबिका मिनल बुखली वाऊज़ुबिका मिनल जुबनी वाऊज़ुबिका मिन अन उरद्दा इला अर्ज़लिल उमूरी وأعوذ بك من فتنة الدنيا وأعوذ بك من عذاب القبر। ये जो फितनत दुनिया ना बाज गांव में इसके लिए आता है, मिन फितनत दज्जाल, दज्जाल का नाम भी आता है, मतलब इसका क्या है, ए अल्लाह मैं आपकी पनाह मांगती हूँ बुखल से, और आपकी पनाह मांगती हूँ बुजदिली से, और आपकी पनाह मांगती हूँ बदतरीन उम्र की तरफ फेर दी जाने से, और दुनिया के फितनों यानी मसीह दज्जाल के फितने से आपकी पनाह मांगती हूँ, और कब्र के अजाब से आपकी पनाह मांगता हूँ। ये सही बुखारी की रिवायत है 6365, और ये हिस्नुल मुस्लिम और दुआओं की बुक्स में भी आपको दुआ मिल जाएगी, क्योंकि ये दुआएं जो है ना, ये इंसान का वाकई दिल खोल देती हैं। दो तीन अहदीस सुन लीजिए, सिर्फ रेफरेंस नोट कर ले बुखल के बारे में, कि बखीली का आखिर इतना बुरा जिक्र क्यों किया गया कि अल्लाह ताला ने उसके ऊपर इतनी आयात में बात की। तो उसके लिए कुरान में बहुत सारी और आयतें भी हम पढ़ेंगे इंशाल्लाह, सूरत लैल में भी आएगी, आयत 8 और 10 में आता है, वम बखील वस्तना वकज़ब बिलहुस्ना। हदीस सुनिएगा, अबू हुरैरा फरमाते हैं, नबी सल्लम ने फरमाया, सखी शख्स अल्लाह ताला से करीब है, जन्नत से करीब है, अल्लाह के बंदों से करीब और दोजख से दूर है। बखील और कंजूस इंसान अल्लाह ताला से दूर, देखिए ना, जो बखील होता है उसको लोग भी नहीं पसंद करते, तो अल्लाह कहाँ पसंद करेगा, और जन्नत से भी दूर और लोगों से भी दूर और दोजख से करीब है। बिला शुबा एक बे इल्म सखी, यानी इतना इल्म कोई नहीं है, कोई हदीस रिवायतें हैं उसको ग्रामर तजवीद नहीं आती, बट सखी बहुत है, अल्लाह ताला को इबादत गुजार बखील से ज्यादा पसंद है। आप अपनी इबादत के जोम में बैठे हैं, मन को हाथों में बड़ी तस्वीर रखी है, अल्लाह अल्लाह कर रहे हैं, पर दिल आपका खुलता नहीं है, तो अल्लाह को वो सीधा भोला भाला बंदा पसंद है जो अल्लाह के रास्तों में दे रहा है, लेकिन उसको इल्म कोई नहीं है। अल्लाह के मियार कैसे अजीब है, हमने भी दीन का एक अजीब सा लोगों को नुकता दे दिया है, बस एक रंग रूप हाल हुलिया बना लो, बस तुम दीनदार हो, इखलाक कुछ भी हो, दिल के अंदर गंदगी हो, गीबतें करें, दूसरों के खिलाफ बातें करें, तो याद रखिए कि ये चीज दुरुस्त नहीं है। अल्लाह से हमेशा अपने लिए दुआ किया करें कि अल्लाह मुझे दिल का गनी बना दे, میرے آگے سونے چاندی کے ڈھیر پڑے، میری آنکھ بھی نہ اٹھے اس کے اوپر، اور میں دنیا کی کروڑوں چیزیں دیکھوں مجھے کچھ نہ اچھا لگے، اور میں یقین کریں اس چیز کو محسوس کرتی ہوں، موقع نہیں ملتا کبھی جانے کا، کہیں دل بھی نہیں کرتا. کبھی دوسرے شہروں میں گئے نا تو کبھی شوق میں جو باقی کام کر رہے ہوتے ہیں لوگ، تو کبھی کہیں گے اچھا آپ کو وہاں لے جائیں وہاں چلیں، ایک چیز نہیں میرے من کو بھاتی. پچھلے ٹرپ کی بات ہے، مجھے اب یہ بھی نہیں یاد کہاں تھی میں، تو جو ہماری اوسی نا زبردستی مجھے لے گئی کہیں. ہاں یاد آ گیا. آپ دیکھیں اللہ کی قسم کھا رہی ہوں، میں جھوٹ نہیں بول رہی، مجھے انہوں نے بڑے بڑے برانڈیڈ دکھائے، کیا کر اللہ کی قسم کھا رہی ہوں، مجھے کوئی نہیں اچھا لگا. نہیں آپ دیکھیں ہمارا دل کرتا ہے آپ کے، آپ پھر میرے پاس کیا کمی ہے، مجھے نہیں آپ اپنی پسند سے لیں. آپ دیکھ مجھے کوئی چیز من کو نہیں لگی. میں سوچوں یہ میں نے کہا یہ اس کا نام لے کے، میں نے کہا لوگ خریدتے ہیں دکانوں سے، مجھے تو سمجھ نہیں آتی، سب ایک ہی جیسے ہیں. یہ قیمتیں دیکھو ذرا ان کی، آگ لگی ہوئی ہے. دل نہیں مانتا کہ اپنے اس بدن اس جسم کے اوپر اتنی مہنگی چیز ڈال لو، پھر بھی دیکھے کتنا ملتا ہے، پھر بھی کتنا، میں کہتی ہوں اتنا ہی زیادہ ہوتا ہے بندے کے پاس، جب طلب نکلتی ہے پھر ملتا ہے. یہ لوگوں کو نہیں پتا، لوگ جس چیز کے پیچھے بھاگتے ہیں، جوتے پٹکتے ہیں نا، وہ چیز اس کو بھگاتی ہے. اور حدیث ہے کہ جب بندہ دل میں تما رکھتا ہے تو اس چیز کے پیچھے بھاگتا ہے. کہیں حدیث لکھاؤں گی جہاں آئے گا، یہاں صرف سمجھا رہی ہوں. دل میں دنیا ہوگی نا تب دنیا کے پیچھے بھاگیں گے. صبح ادھر جا ادھر جا، ادھر سیل لگی ادھر جا ادھر جا، اینڈ میں ملے گا وہی جو نصیب میں. ان کو چھوڑے، آپ اللہ کے رستوں میں پڑھو، وہ چیزیں آپ کے ہاتھ میں آئیں گی. اللہ کی قسم آپ حیران ہو جائیں گے کہ یہ چیزیں تو میں نے سوچا بھی نہیں تھا کہ مجھے ملیں گی، پھر اللہ خود لاتا ہے. تو پھر میں کیا کروں، پھر میں کیا کروں. تو یہ اللہ کا وعدہ ہے بندے کے ساتھ. پھر ایک اور حدیث نوٹ کریں، حضرت جابر سے روایت ہے کہ بخل سے بچو، کیونکہ بخل نے تم سے پہلے لوگوں کو ہلاک کیا، اور بخل ہی کی وجہ سے انہوں نے لوگوں کے خون بہائے اور حرام کو حلال کیا. مسلم کی روایت ہے 6576. سچ بتائیں آج حرام کمانے کی ضرورت کس کو پڑتی ہے؟ جس کے پاس خواہشوں کی لمبی لسٹ ہے. صرف اپنی ہم وش لسٹ کو چھوٹا کر لیں تو مردوں کو حرام کمانا ہی نہ پڑے. الحمدللہ حلال میں بڑی برکت ہے. ابو ہریرہ کی روایت ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا، آدمی میں بدترین خصلت سخت گھبراہٹ میں ڈال دینے والی حد سے بڑی کنجوسی اور سخت بزدلی ہے. ابو داؤد کی روایت ہے. یہ آپ کو پتا گھبراہٹ میں کون سی ہے؟ ایسی کسی کی بات سن رہی تھی تو انہوں نے کہا میرے شوہر جو ہے نا شادیوں میں نہیں جاتے، تو میں بڑی شرمندہ ہوتی ہوں، میرے بہن بھائیوں کے گھروں میں قریبی بھی ہوتے ہیں تو سمجھائیں. تو جو ان کی کاؤنسلنگ کرا رہے تھے تو کہتے میں نے اس آدمی سے کہا کہ بھائی آپ کیوں نہیں جاتے، کہتا جی پیسے دینے پڑتے ہیں، سلامی دینی پڑتی ہے، تو میں نہیں دے سکتا، یہ تو ہر وقت لے جائے گی مجھے، ادھر لے جائے گی تو میں کیا کروں. اب آپ مجھے بتائیے، یہ ہے گھبراہٹ میں ڈالنے والی کنجوسی، ہائے پیسے دینے پڑیں گے. تو یہ میں نہیں کہہ رہی کہ اسلامیاں دیں یا لیں، میرا کہنے کا بتائیے کہ گھبراہٹ پہ نہیں پڑنا چاہیے. کہا کہ دل میں گھبراہٹ ڈالنے والی کنجوسی اور سخت بزدلی جو ہے آدمی کی بدترین حسلت ہے. غنی ہونا چاہیے، نہ بہت ہاتھ سے ایسے پھسلے جا رہے ہیں اور نہ بالکل نہیں، ایک بیلنس آپ کی زندگی میں ہونا چاہیے. شخ اور ایمان کسی مسلمان کے دل میں جمع نہیں ہو سکتے، یہ مسند احمد کی روایت ہے. چلے ایک حدیث سن لیں، بہت خوبصورت ہے، اس کے بعد آگے چلتے ہیں. آپ اس کو تھوڑا سا اپنے امیجینیشن میں لائیں گے پھر سمجھ آئے گی. ابو ہریرہ کی روایت ہے، بخیل اور خرچ کرنے والے کی مثال ایسے دو شخصوں کی ہے، امیجن کرے دو آدمی ہیں جن کے بدن پر لوہے کے دو کرتے ہوں. آپ کہتے پہلے لوگ آئرن کلوتھس پہنتے تھے، وہ جو حفاظت کے لیے سنگلیاں ہوتی ہیں نا، چینز ہوتی ہیں، تو اس کو پہن کے تاکہ دشمن اگر تیر وغیرہ مارے تو وہ نہ ہے، اس کی طرف اشارہ. لوہے کے دو کرتے ہوں چھاتیوں سے ہنسلی تک، یعنی یہاں سے لے کے یہاں تک اس کے اوپر. جب خرچ کرنے کا عادی یعنی سخی خرچ کرتا ہے تو اس کے تمام جسم کو وہ کرتا چھپا لیتا ہے، یا راوی کہتا ہے کہ تمام جسم پر پھیل جاتا ہے اور اس کی انگلیاں اس میں چھپ جاتی ہیں اور چلنے میں اس کے پاؤں کا نشان مٹتا جاتا ہے. لیکن بخیل جب بھی خرچ کرنے کا ارادہ کرتا ہے تو اس کرتے کا ہر حلقہ اپنی جگہ سے چمٹ جاتا ہے. بخیل اسے کشادہ کرنے کی کوشش کرتا لیکن وہ کشادہ نہیں ہو پاتا. یہ بخاری کی روایت ہے. سمجھ پتہ نہیں آیا کہ نہیں آیا؟ امیجن کریں نا کسی نے آئرن کلوتھس پہنے ہوئے، تو زرہ پہنی ہوئی ہے نا، آپ جو خرچ کرتے ہیں نا تو وہ ڈھیلی ہوتی جاتی ہے، یعنی وہ اندر سے اس کا وزن کم ہو رہا ہے نا جو مال تھا، تو وہ جب چین ڈھیلی ہوگی، پہلے یہاں تک تھی پھر وہ ہوتے ہوتے گرتے اس کے پورے جسم تک نیچے آ جائے گی، ایزی فیل کرے گا. جیسے آپ سوچے ویٹ ریڈیوس کر رہے ہیں، ڈائٹنگ کر رہے ہیں آپ، تو وہ کپڑے ڈھیلے ہو جاتے ہیں تو مزہ آتا ہے نا. تو جو کنجوس ہے وہ اندر سے اپنا مال کم نہیں کر رہا نا، تو اس کی وہ چین اس کو خوب ٹائی اپ کرتی رہتی ہیں اور اس کا پھر دل ہی نہیں کھلتا. تو اللہ تعالیٰ سے دعا ہے کہ ہم سب کو ان ساری کباختوں سے بچائے، اور مال کی قدر بھی کرنی چاہیے. یاد رکھیے یہاں یہ نہیں کہا جا رہا فضول خرچ ہو جاؤ، وہ تو آگے جہاں باتیں آئیں گی ہم کریں گے. लेकिन यहाँ चंद बातें, हमारे यहाँ बुखल की कौन कौन सी सूरतें राइज हैं? सवाल लिखिए फिर जवाब लिखते हैं। नंबर एक, जकात ना देना और शादियों पर दिल खोल कर लुटाना। सुनिए कभी ये बात आपने? हमारी तो मासियों की बच्चियों की शादियों पे भी मूवियां और वीडियो सब बनता, चाहे उनके घर में खाने को पैसे भी ना। और आज हमारा कल्चर शादी कल्चर है। शादी के नाम पे हम एक महीने में 2 करोड़ रुपए लगाने को तैयार, एक छोटे से मौके पे हम 10 लाख लगाने को तैयार, लेकिन दूसरी तरफ हम बाज दफा कई चीजों में कमी बेशी कर रहे होते हैं। दूसरी सूरत यह है कि मिस्कीन को खाना ना खिलाना और तकरीबात पर 100 डिशेस का इहतमाम करना। तीसरा, जाती ऐश आराम के लिए दिल खोल कर खर्च करना और दीनी जरूरियात से मुट्ठी बंद कर लेना। चौथी, अल्लाह के दीन के लिए थोड़ा सा खर्च करके रुक जाना कि इतना ही बहुत है। ये बुखल की मुख्तलिफ सूरतें। तो अल्लाह कहते, अल्लाह को तो जरूरत ही नहीं, मेरे आपके माल की अल्लाह को क्या जरूरत है? बल अल्लाह ही मीरासुस समावाती वल अर्द, असल उसकी है, इसको महसूस करें। ये इंशाल्लाह अगली आयतों में पढ़ेंगे कि लिल्लाहि मा फिस समावाति व मा फिल अर्ध, सब कुछ उसका समझेंगे तो बल्कि पार्टनर बनना चाहेंगे कि अल्लाह तू हमें भी इन चीजों में शामिल कर ले। अब आप देखिए कि ये सब कुछ सुनने पढ़ने के बाद इंसान के दिल के अंदर से ये दुआ निकलती कि अल्लाह मुझे इस दुनिया में ही हर गंदी चीज से पाक कर ले, ऐसा ना हो कि कल तेरे पास जब आऊं तो मेरे साथ मामला वो हो जो मैंने सोचा भी ना हो। और दुआ भी किया करें कि अल्लाह अचानक मामले से बचाना। देखिए हम एक्सपेक्ट कर रहे होते, एक स्टूडेंट है वो एक्सपेक्ट करता है मैं फर्स्ट आऊंगा, पता चला फेल हो गया, ये तो अनएक्सपेक्टेड है ना। फर्स्ट आने का सोचा था सेकंड आ सकता है, इट्स क्वाइट पॉसिबल, नंबर ए ग्रेड थे तो उससे जरा सा बी प्लस आ गए, इट्स फाइन। बट ये तो नहीं हो सकता कि आप फर्स्ट आने की उम्मीद में और आप फेल हो जाए। क्यामत के दिन ऐसे कई लोग होंगे, सूरत तगाबुद में हम पढ़ेंगे, यौमुत तगाबु, गबन हो जाएगा, धोखा लग जाएगा। हाफिजत और राफिया सूरह वाकिया में आप पढ़ते हैं, कई दुनिया में आज बड़े ऊंचे चमकते हुए चेहरे लोगों को देख रहे हैं, माशाल्लाह बड़े दीनदार हैं, अल्लाह हमें उनमें से ना करें, क्यामत के दिन वो पाँव में रुल रहे होंगे। और कई लोग जिनको दुनिया में हम जीने नहीं देते बातें कर करके, ये गुनाहगार, ये मुनाफिक, ये वो पता नहीं कहाँ जन्नतों में पहुंच जाएंगे। इसलिए हमें इंशाअल्लाह से कहा करें कि अल्लाह मुझे दुनिया में पाक साफ कर दे, मेरे अंदर की गंदी चीजों को निकाल दे।